यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संविधानमा लिपिबद्ध भएका व्यवस्था कार्यान्वयन हुनुपर्नेमा सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। विकास निर्माणका योजनाहरू पूरा गर्ने गरी बजेट आउनुपर्नेमा जोड़। आगामी बजेटबारे विकास साझेदारहरूसँग अर्थमन्त्री विष्णु प्रसाद पौडेलको छलफल। अर्थतन्त्रलाई सबल बनाउनेतर्फ बजेट केन्द्रित हुने अर्थमन्त्रीद्वारा जानकारी। र भारतको पंजाबमा विषाक्त रक्सी खाँदा 14 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा आजदेखि आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। छलफलमा नेपाली कंग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले विद्युत निर्यात, पर्यटनको विकास, सूचना प्रविधिको प्रयोग लगायतलाई महत्व दिएर बजेट ल्याउने बताउनुभयो। सांसद कार्कीले गुणस्तरीय शिक्षा र स्वास्थ्य पाउने प्रत्येक नागरिकको मौलिक हक भएकाले उपलब्धिपूर्ण जनशक्ति उत्पादन गर्न सरकारले शिक्षामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको बताउनुभयो। छलफलमा नेकपा एमालेका सांसद गोकर्ण विष्टले आर्थिक असमानताको अन्त्य गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रका लागि न्यायोचित चरणमा आधारित बजेट छुट्याउनु पर्ने बताउनुभयो। सांसद विष्टले आयात निर्यातको सन्तुलनलाई ध्यान दिँदै डिजिटल अर्थतन्त्र निर्माण गर्ने कुरामा विनियोजन विधेयकले जोड़ दिएको बताउनुभयो। त्यस्तै माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास सहितको योजनाबद्ध र समावेशी विकासको ढाँचा आजको आवश्यकता रहेको भन्दै त्यसै अनुसार बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारका नीतिहरू बाजिने कारणले खर्च बढ़ेको भन्दै त्यसको सुधार गर्न एकीकृत योजना र एकीकृत बस्ती विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले कर प्रणालीलाई डिजिटल बनाउन सके कर चोरी हुनबाट जोगिने र विदेशीसँग ऋण सहायता लिन नपर्ने अवस्था आउने हुँदा आगामी बजेटले कर प्रणालीलाई डिजिटलाइज गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदले धारणा राख्ने क्रम जारी छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विकास निर्माणका योजनाहरू पूरा गर्ने गरी बजेट आउनुपर्ने, संविधानमा लिपिबद्ध भएका व्यवस्था कार्यान्वयनमा जोड़ दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा नेपाली कंग्रेसका सांसद दीपक गिरीले दाङ जिल्लाको टारीगाउँ विमानस्थल निर्माणमा सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रममा सधैँ विमानस्थलको स्तर उन्नति गर्ने भनिए पनि काम अगाडि नबढ़ाएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तर उन्नतिको लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। बैठकमा नेकपा एमालेका सांसद जुली कुमारी महतोले प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कंग्रेस र नेकपा एमाले मिलेर सरकार बनेसँगै स्थायित्वको युग शुरू भएको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेट मुलुकको आवश्यकता र आकांक्षा पूरा गर्ने गरी राष्ट्रहितका पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दलित समुदायलाई समावेश नगर्नु दुखद भएको बताउनुभयो। उहाँले विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले 8 अर्ब नाफामा पुर्याएको प्राधिकरणको वर्तमान कार्यकारी निर्देशक हितेन्द्र मान साक्कले श्वेत पत्र जारी गरी 5 अर्ब घाटामा गएको सार्वजनिक गर्नुले सुशासनमाथि प्रश्न उठेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले अझै समाजमा जातीय विभेद हुने गरेको भन्दै नागरिक र राज्यको सम्बन्ध बलियो बनाउन राज्यले कुनै पनि भेदभाव गर्न नहुने विचार व्यक्त गर्दै संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको शक्ति केन्द्रमा सबै नागरिकको समान पहुँच हुनुपर्ने भन्दै संविधानमा भएका व्यवस्था कार्यान्वयनमा सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो। बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले सरकारले सप्तरी जिल्लामा स्थापना भएको औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न नसक्दा त्यहाँका युवाहरू रोजगारी नपाएर विदेश पलायन हुन बाध्य भएकाले तत्काल उक्त औद्योगिक क्षेत्र सञ्चालन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। जनमत पार्टीका सांसद अब्दुल खानले पिछड़ा वर्ग महासंघले विभिन्न माग राखी 58 दिनदेखि आन्दोलन गर्दै आएको तर सरकारले त्यतातर्फ ध्यान नदिएको भन्दै सम्बन्धित निकायले आन्दोलनरत पक्षसँग वार्ता गरी समस्या समाधान गर्न माग गर्नुभयो। बैठकको विशेष समयमा सांसदहरू राम प्रकाश चौधरी, रंजिता श्रेष्ठ, प्रेम सुवाल, चित्र बहादुर केसी, प्रभु शाह, सरस्वती बजीमय, नारायण प्रसाद आचार्य लगायतले धारणा राख्नु भएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बजेट निर्माणका क्रममा संसदको भूमिका बढ़ाउन र सांसदहरूका सुझावहरू समेट्नु पर्नेमा जोड़ दिनुभएको छ। आगामी आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरूले संसदमा उठेका विषयहरूलाई सम्बोधन हुने गरी बजेट निर्माण गर्न माग गर्नुभएको हो। बैठकमा सांसदहरूले करको दायरा विस्तार गर्ने, खर्चमा मितव्ययता कायम गर्ने, आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनामा जोड़ दिनुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले निर्माणाधीन आयोजनाहरूलाई प्राथमिकता दिन, प्रदेश र स्थानीय तहको भूमिका बढ़ाउन, दिगो विकासका लक्ष्य प्राप्त गर्नेतर्फ ठोस खालका कार्यक्रमहरू ल्याउन, सिंचाईका आयोजनाहरूलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुनेतर्फ बजेटले जोड़ दिनुपर्ने बताउनुभयो। बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ। यसअघि बैठकको शून्य समयमा सांसदहरूले निर्माणाधीन विकास निर्माणका योजनाहरूलाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले भारत पाकिस्तान तनाव लगायत विभिन्न युद्धको वहानामा दाल तरकारी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ाइएकोमा त्यसलाई नियन्त्रण गर्न बजार अनुगमन गर्नुपर्ने, विदेशमा अलपत्र परेका नेपाली श्रमिकको स्वदेश फिर्तीका लागि पहल गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताउनु भएको छ। आगामी बजेटबारे विकास साझेदारहरूसँगको छलफलमा अर्थमन्त्री पौडेलले अध्यादेशबाट गरिएका कानून संशोधनहरू, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरू, विभिन्न नीति तथा निर्णयहरू, नीतिगत सुधारका महत्वपूर्ण पक्षहरू भएको जानकारी दिनुभयो। अर्थमन्त्री पौडेलले विकास साझेदारहरूलाई आगामी बजेट विशेष गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने तर्फ केन्द्रित हुने जानकारी गराउनुभयो। स्रोत सुनिश्चितताको हिसाबले सुविधाजनक अवस्था नरहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा मितव्ययता, खर्च कटौती र सीमित साधन स्रोतलाई अत्यधिक प्रतिफल हुने गरी विनियोजन गर्नेमा ध्यान दिने बताउनुभयो। संसदमा प्रस्तुत गरेपछि आगामी बजेटलाई सबैले यथार्थ परक भनेर मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले नेपालको विकासमा मित्र राष्ट्रहरू र विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले सगरमाथा सम्वाद 2025 को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी सम्वाद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका मन्त्री देउवाले सो कुराको जानकारी दिनुभएको हो। काठमाण्डुमा आगामी जेठ 2-4 गतेसम्म हुने सगरमाथा सम्वाद 6 विषयमा केन्द्रित हुनेछ। सम्वादको मुख्य उद्देश्य क्लाइमेट चेन्ज माउन्टेन एण्ड द फ्युचर ह्युमानिटी रहेको छ। सगरमाथा सम्वादमा मानव जगतका विभिन्न समस्याहरू र मुद्दाहरूमा सम्वाद गर्ने, छलफल गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सम्वाद 2025 सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र मन्त्री डाक्टर देउवाली सम्वादका मुख्य कार्यक्रममा आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने सम्वादको मुख्य औपचारिक कार्यक्रम रहेको बताउनुभयो। त्यस्तै प्रधानमन्त्री ओलीबाट सम्बोधन हुने यस समारोहमा परराष्ट्र मन्त्री डाक्टर देउवाले स्वागत मन्तव्य दिनुहुनेछ। यसै गरी उक्त कार्यक्रममा सम्वाद सम्बन्धी तयार पारिएको एक सिनारीयुक्त भिडियो प्रस्तुत गरिने तथा चीन र भारतका तर्फबाट प्रतिनिधि मण्डलहरूको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुनाहरू र सीओपी 29 अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। यही जेठ 2-4 गतेसम्म नेपालमा आयोजना हुन लागेको सगरमाथा सम्वाद कार्यक्रमलाई जलवायु जोखिम सम्बन्धी साझा धारणा बनाउन र समस्या समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराउन महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
नेपाल सरकारले 2076 सालमै गर्ने भनेर शुरू गरेको तर कोविड 19 का कारण अन्तिम समयमा आएर स्थगित भएको प्रतिष्ठित सगरमाथा सम्वाद कार्यक्रम जेठ 2 गतेदेखि काठमाण्डुमा हुँदैछ। जलवायु परिवर्तनको हिसाबले बढ़ी जोखिममा रहेको र भोगेको यथार्थलाई एक बहुस्तरीय बहुपक्षीय मंच खड़ा गरी अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने र आफ्नो कुरा सुनाउने प्रयास स्वरूप सगरमाथा सम्वाद गर्न लागि हो। सम्वादको तयारी अन्तिम चरणमा पुगेको र 3 दिनमा विषयगत क्षेत्रका राजनेता, अध्यता, अनुसन्धानकर्ता, निजी क्षेत्र र नीति निर्माता लगायत सबै तह र तबकाका मानिसहरूलाई एकै ठाउँमा बोलाएर जलवायुका विषयवस्तु बारेमा छलफल हुने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा सगरमाथा सम्वाद सचिवालयका सदस्य सचिव डाक्टर महेश्वर ढकाल।
नेपालले प्रशस्त वन क्षेत्र, पानीका स्रोतहरू अनि जैविक विविधता लगायतको जति प्राकृतिक स्रोत र साधनहरू संरक्षण गरेर पृथ्वीको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न हामीले जुन भूमिका खेल्यौं ती चाहिँ अन्तर्राष्ट्रिय समुदायले लाभ लिइरहेको छ। त्यो बारेमा हामी धेरै छलफल गरेनौं। त्यसो भएको हुनाले जलवायु परिवर्तनको न्यायको पक्षमा पनि हामीले बहसलाई निरन्तरता दिने र नेपालले अन्तर्राष्ट्रिय समुदायलाई पुर्याएको त्यो भनेको के हो, फ्रेस वाटर, क्लिन एयर अथवा कार्बन सिक्वेस्ट्रेसन लगायतका अन्य सेवाहरू, यी सेवाहरूको बारेमा पनि हामीहरू छलफल गरेर यसको बारेमा पनि नेपालले चाहिँ एउटा भुक्तानी पाउनु पर्यो भन्ने हिसाबले छलफल गर्न खोजिरहेका छौं।
सगरमाथा सम्वादको पहिलो संस्करण जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको प्रभावको विषयसँग सम्बन्धित छ। यसले मानवतामाथि भविष्यमा आउन सक्ने संकटको बारेमा बढ़ी जोड़ दिने र हिमताल बन्ने, फुट्ने, तल्लो तटीय क्षेत्रमा आउने बाढ़ी पहिरो, डुबान र यसले पारेको जनधनको क्षति र त्योसँग जुझ्नको निम्ति सरकारले अहिलेसम्म गरेको लगावलाई उजागर गरिनेछ। जलवायु न्यायका बारेमा आफ्नो हक अधिकार स्थापित गर्नु पनि सम्वादको अर्को उद्देश्य छ। नेपालले प्राकृतिक संरक्षणमा ठूलो योगदान गरेको छ तर अरूले गरेको जोखिमबाट नेपाल पीड़ित छ। त्यसैले उचित क्षतिपूर्ति र संरक्षण गरेका प्राकृतिक स्रोतको उचित लाभ पाउनुपर्ने पक्षमा सगरमाथा सम्वादको बहस सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ। सगरमाथा सम्वादको पूर्व सन्ध्यामा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आजको विग्रन्दो वातावरण सुधार गर्दै सुरक्षित मानव भविष्यको लागि साझा रूपमा छलफल, समस्याको पहिचान र समाधानको प्रयासमा लाग्नुपर्नेमा जोड़ दिनुभएको छ।
यो विग्रन्दो वातावरण अरू बिग्रिन नपाओस् र भोलिका लागि हाम्रा भावी सन्ततिहरूले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाऊ, पृथ्वीको भविष्य सुनिश्चित होस्, मानव जातिको भविष्य सुनिश्चित होस् र वातावरणलाई सपार्ने प्रयासहरू अगाडि बढ़ाउने कामहरू गर्न जरूरी छ। त्यसका निम्ति विश्वका मानिसहरू एक ठाउँ बसेर छलफल गरौं, एक ठाउँ बसेर समस्याहरू पहिचान गरौं र एक ठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौं जसलाई हामी भविष्यमा कार्यान्वयन गर्न सकौं। यसैका लागि हामीले सगरमाथा सम्वादको आयोजना गरेका हौं।
यस सम्वादले जलवायु संकटको विषयमा छलफल गर्ने र निचोट निकाल्ने, योजना बनाउन तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन सहयोग पुग्ने विश्वास लिएको छ। यसर्थ नेपालको पहिलो सगरमाथा सम्वाद शुरूआतलाई एक सकारात्मक पहलका रूपमा समेत हेरिएको छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौं।
सगरमाथा सम्वाद सम्बन्धी यो रिपोर्ट पछि अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर संसदीय सभामुख सम्मेलन आईएससी का सहभागीले आज भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोग मार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढ़ाउन अनुभव आदान प्रदान गरिएको थियो। भेटमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आईएससीसँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताउनुभयो। बाँकेको कोहलपुरमा रहेको बाल शिक्षा माध्यमिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत सञ्चालन गरेको मौरी पालन कार्यक्रम प्रभावकारी देखिएको छ। कार्यक्रमले विद्यार्थीलाई पढ़ाएसँगै जैविक विविधता संरक्षण गर्ने कार्यमा उत्प्रेरित गरिरहेको छ भने उनीहरूले आमदानी समेत गरिरहेका छन्। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकीको कोहलपुर नगरपालिका वडा नम्बर 13 भरैयामा रहेको बाल शिक्षा माध्यमिक विद्यालयले विगत 2 वर्षदेखि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत मौरी पालन कार्यक्रम शुरू गरेको छ। विद्यार्थीहरूले मौरीको महत्व समेत बुझ्न थालेका छन् भने विद्यालयले आमदानी समेत गर्न थालेको विद्यालयका प्रधान अध्यापक टर्कबहादुर खत्रीको भनाइरहेको छ।
पढ्दै कमाउँदै कार्यक्रमको मुख्य उद्देश्य राख्दै 6-10 बाल बालिकाहरूलाई यस कार्यक्रममा समेटेको छ। हरेक वर्ष बाल बालिकाहरू मौरी पालनको महत्व सम्बन्धमा उनीहरूलाई प्रशिक्षण गर्ने र देखाउने काम हुन्छ।
भोरी पालन कार्यक्रमबाट विद्यालयले वार्षिक 2 लाखदेखि 3 लाखसम्म आमदानी गर्दै आएको छ। यस विद्यालयले विद्यार्थीहरूलाई च्याउ खेती लगायतका क्रियाकलापमा समेत जोड़ दिया आएको छ।
स्कुल चाहिँ बिहान 9 बजे आउने, 1 बजेदेखि 2 बजे च्याउ बनाउने अनि आइकन फेरि पढ्ने, अनि खाली विषय भएको बेला पनि हामी जान्छौँ, च्याउ खेती गर्छौँ अनि आउँछौँ। हामीले च्याउ खेती गराउनुको कारण चाहिँ हामीले पढ्दै कमाउँदै गर्ने कार्यक्रम हो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रेरणा मात्र दिएको छैन, उनीहरूलाई जैविक विविधता संरक्षण जस्ता महत्वपूर्ण पक्षमा समेत सचेत बनाइएको छ। विद्यालयले माहुरी पालन सँगै च्याउ खेती, प्लास्टिक पुनः प्रयोग र कृषि आधारित क्रियाकलापहरूमा पनि विद्यार्थीलाई संलग्न गराउँदै आएको छ। स्थानीय समुदायमा समेत यस्तो अभ्यासले सकारात्मक प्रभाव पारिरहेको छ। शिक्षा र सिपको सम्मिश्रणले बाल शिक्षा माध्यमिक विद्यालयलाई अन्य विद्यालयका लागि नमूना बनाउन थालेको स्थानीय अध्यापकहरूले बताएका छन्।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको पंजाबमा विषाक्त रक्सी खाँदा 14 जनाको मृत्यु भएको छ। पंजाबको अमृतसर स्थित मच्छी डाठा विषाक्त रक्सी खाएर गम्भीर बिरामी परेका अन्य 6 जनाको अस्पतालमा उपचार भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्। प्रहरीले विषाक्त रक्सी बेचेको आरोपमा स्थानीय व्यापारी परवजित सिंह सहित 4 जनालाई पक्राउ गरेको छ। र आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा अन्य पहाड़ी क्षेत्रका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधानमा लिपिबद्ध भएका व्यवस्था कार्यान्वयन हुनुपर्नेमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। विकास निर्माणका योजनाहरू पूरा गर्ने गरी बजेट आउनुपर्नेमा जोड़। आगामी बजेटबारे विकास साझेदारहरूसँग अर्थमन्त्री विष्णु प्रसाद पौडेलको छलफल। अर्थतन्त्रलाई सबल बनाउनेतर्फ बजेट केन्द्रित हुने अर्थमन्त्रीद्वारा जानकारी। र भारतको पंजाबमा विषाक्त रक्सी खाँदा 14 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।